कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम साप्ताहिक कृषि गतिविधि साताभरि कृषि क्षेत्रमा भइरहेका विविध कृषि गतिविधिहरूको संगालो साप्ताहिक कृषि गतिविधि
कृषक दाजुभाइ तथा दिदीबहिनी साप्ताहिक कृषि गतिविधि अन्तर्गत आजको कार्यक्रममा हामी साताभरिका कृषि समाचार प्रस्तुत गर्दैछौँ। आउनुहोस् कार्यक्रम सुरु गरौँ कृषि समाचारबाट।
कृषि सूचना तथा प्रशिक्षण केन्द्रको आयोजनामा ललितपुरको हरिहर भवनमा बागमती प्रदेश स्तरीय किसान सूचीकरण गोष्ठी सम्पन्न भएको छ। गोष्ठीमा बागमती प्रदेश र विभिन्न स्थानीय तहमा कार्यरत करिब 40 जना जनप्रतिनिधि तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। नेपालको पछिल्लो जनगणना अनुसार देशभर 41,30,000 किसान परिवार रहेकोमा वैशाख 24 गतेसम्म 23,87,000 किसानहरू प्रणालीमा सूचीकृत भइसकेका छन्। सरकारले किसान सूचीकरण कार्य सम्पन्न भएका स्थानीय निकायहरूमा किसानलाई वर्गीकरण गर्दै आगामी वर्षदेखि किसान परिचय पत्र वितरण गर्ने लक्ष्य लिएको छ। खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन 2075 दफा 47 दिएको अधिकार प्रयोग गरी किसानको पहिचान गर्ने र तथ्यपरक योजना तर्जुमा गर्न यो कार्यक्रम सुरु गरिएको हो। किसान सूचीकरण सम्बन्धी समन्वय गोष्ठीमा 3 कार्यपत्र प्रस्तुत गरिएका थिए। कृषि सूचना तथा प्रशिक्षण केन्द्रकी प्रमुख सबनम शिवाकोटी, बागमती प्रदेशबाट बाली संरक्षण प्रयोगशालाका प्रमुख सुधीर पौडेल र शङ्खरापुर नगरपालिकाकी किसान सूचीकरण कार्यक्रमकी सम्पर्क व्यक्ति सीतादेवी गुरागाईले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।
चौबिस लाख 50,000 किसान पुर्याउने भनेर हामीले लक्ष्य लिएका छौँ। दीर्घकालीन सोच भनेको चाहिँ यो अल्टिमेटली हामी किसानसँग सम्बन्धित यो परिचय पत्र दिनलाई कोर सिस्टम छ, यही रहने रूपमा विकास गर्ने कुराहरू छ। क्रमशः यसलाई हामीले यो राष्ट्रिय परिचय पत्रसँग आबद्ध गर्दै रहने र त्यही परिचय पत्र एउटै परिचय पत्रबाट पनि हामीले यो किसानको डेटाहरू एक्सेस गर्न सक्ने कुराहरू छन् भने
गणितले त काम गरेको छ नि त। एउटा घर यहाँ छ भने एउटा घर उहाँ पर जानुपर्छ, कति म हिँड्यो भने त गणितको लागि त घर दुरीको आधारमा पारिश्रमिक दिएको हुन्छ। तर त्यो के भने गणकलाई चाहिँ एकदम गाह्रो परेको अवस्थामा चाहिँ मैले यति काम गरेँ त्यो सिस्टमबाट गइसकेपछि मैले कसरी मेरो भुक्तानी हुने भनेर हाम्रो एकजना गणक चाहिँ हामीसँग आएर
कार्यक्रममा किसानको पहिचानको आधारमा वर्गीकरण गर्दै परिचय पत्र वितरणका लागि स्थानीय, प्रदेश र सङ्घ गरी 3 तहको समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिएको थियो। आगामी वर्ष केही पालिकाहरूमा पाइलटिङको रूपमा परिचय पत्र वितरण गरिने समेत जानकारी दिएको छ।
त्यतिकामा चाहिँ परिचय पत्र दिने हिसाबले जाउँ भन्ने अहिलेको कुरा। हाम्रा कार्यक्रम, प्रदेशका कार्यक्रम, एनजिओका कार्यक्रम, आइएनजिएको कार्यक्रम जोडेर जाने त्यो हिसाबले यसलाई लान खोजेको हो। पेन्सनको कुरा होला, रिकग्निसन कुरा होला, किसानलाई पुरस्कृत गर्ने कुरा होला, विभिन्न कुरामा यसलाई जोड्न सकिन्छ र बिस्तारै किसानहरूलाई एउटा
बागमती प्रदेश स्तरका स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरूको सहभागी रहेको कार्यक्रममा किसान सूचीकरणको वर्तमान अवस्था र आगामी योजनाबारे छलफल गरिएको थियो। छलफलका क्रममा सहभागीले कतिपय क्षेत्रमा सूचीकरण गर्दा इन्टरनेट र डाटा एन्ट्रीमा कठिनाई देखिएकाले त्यसलाई सुधार गर्नुपर्ने आवश्यकता औलाउनुको साथै किसान सूचीकरण कार्यक्रममा तथ्याङ्क राख्ने, जनशक्तिको पारिश्रमिक कम हुँदा आकर्षण नभएको लगायत किसान परिचय पत्र वितरणमा ढिलाइ जस्ता विषयवस्तुमा छलफल गरिएको थियो। कार्यक्रममा 19 स्थानीय तहका प्रमुख, उपप्रमुख सहित किसान सूचीकरण कार्यक्रमका सम्पर्क व्यक्ति, कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रतिनिधि, कृषि विभाग र पशु सेवा विभागका उपमहानिर्देशक लगायतका कर्मचारीहरूको सहभागिता रहेको थियो। किसानको श्रमको सम्मान र लक्षित वर्गसम्म सरकारी अनुदान तथा सेवा सुविधा पुर्याउन यो सूचीकरण अभियानलाई महत्वपूर्ण रूपमा हेरिएको छ। संसदमा हालै प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत किसान सूचीकरण कार्यक्रमलाई प्रभावकारी बनाउने उल्लेख गरिएको छ।
किसान सूचीकरण परिचय पत्र र क्रेडिट कार्ड मार्फत सहुलियतपूर्ण वित्त र प्रविधिमा पहुँच विस्तार गरिनेछ।
देशमा रहेका करिब 41,30,000 किसान परिवारको वास्तविक तथ्याङ्क सङ्कलनपछि सरकारलाई कृषि क्षेत्रका लागि सही र तथ्यपरक योजनाहरू बनाउन सहज हुनेछ। विक्रम सम्बत 2077 फागुन 22 गतेदेखि सुरु भएको यो अभियानले किसानलाई उपलब्ध गराउने सेवा सुविधाहरू पारदर्शी बनाउन र सुशासन अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास लिएको छ। नेपालको हिमाली तथा उच्च पहाडी क्षेत्रको पहिचानको रूपमा रहेको याक र चौरी पालन व्यवसाय पछिल्लो समय व्यावसायिक चीज उत्पादनसँग जोडिएर आकर्षक आमदानीको स्रोत बन्न थालेको छ। विशेष गरी रसुवाको पर्यटकीय गाउँ गतलाङमा सञ्चालित चीज उत्पादन केन्द्रले स्थानीय कृषकहरूको जीवनस्तर बदल्नुको साथै नेपाली हिमाली उत्पादनलाई ब्रान्डिङ गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको छ। गतलाङ चीज उत्पादन केन्द्रका प्रमुख छत्रबहादुर तामाङका अनुसार यस क्षेत्रमा चौरीको दुधबाट स्वादिष्ट मक्खन र गुणस्तरीय याक चीज उत्पादन गर्ने गरिन्छ। केन्द्रबाट मात्रै वार्षिक 10-12,000 किलो चीज उत्पादन हुँदै आएको छ, जसबाट वार्षिक 1 करोड रुपियाँ भन्दा बढीको आर्थिक कारोबार हुने गरेको प्रमुख तामाङले जानकारी दिनुभयो।
मेन सिजनमा 10-12 सय लिटरसम्म हुन्छ दुध। यो सबै लाइन चढ्न जाने हो काठमाडौँमा, अफिसमा बुझाउने, हामीले उत्पादन गरेर त्यहाँ बुझाउने, यहाँ मखन चाहिँ यहीँ बिक्री हुन्छ, सबै बिक्री हुने, सबै यहीँ बिक्री गर्ने, नहुने लाइन चढमा लगेर बुझाइदिने। उहाँहरूको त फ्याद हेरेर हुन्छ, त्यो 85-90 लिएर 115-120 हुन्छ, फ्याद हेरेर फ्याडअनुसार त्यस्तो हुन्छ। सरदरमा चाहिँ 94-95 रुपियाँ पर्ने रहेछ। पहिला चाहिँ अलि महिनामा भइहाल्थ्यो है, अहिले चाहिँ अलि 2-2.5 महिना त्यस्तै पछि हुन्छ। उहाँहरू त दुध बिक्री गर्नु पायो, त्यही त हामी दुध बिक्री गर्नु पायो, छोरीछोरी पढाउनु पायो, त्यो पैसाले घर खर्च टार्नु पऱ्यो। यहाँ यतातिर चाहिँ ठिकै छ, यो दुन्चे तातो पानी यो गतलाङमा चाहिँ उत्पादन वृद्धि नै भइरहेछ। 3-4 हजार किलो थियो पहिला सुरुमा, पछि बढ्दै गएर अहिले 10-12 हजार किलो भयो। अनि यो गतलाङ तातो पानी दुन्चेमा चाहिँ उत्पादन घटेको छैन, अन्य ठाउँमा चाहिँ घटेको छ। घट्नुको कारण चाहिँ अब उहाँहरूको उमेरको, हाम्रो उमेरको मान्छेहरूले पालिरहेछ, छोराछोरीले पाल्दैन। चिज त यस्तो हो, अब टुरिस्टहरू आउने बेला बढी बिक्री हुन्छ, टुरिस्टहरूको खानामा प्रयोग हुन्छ बढी, अनि टुरिस्टहरू आएपछि बढी बिक्री हुन्छ। यो चिज फ्याक्ट्री नआउने ठाउँमा त्यति पाल्दैन, पाले पनि उनीहरूलाई बिक्रीको समस्याले त्यो यतैको मान्छेलाई बेच्छ है, त्यता चौरीको पनि यतैतिर बेचेर, अनि उनीहरूले अब बिक्री गर्ने ठाउँ छैन, नभएपछि यतैको किसानले किन्छ है चौँडीहरू पनि। अब यो चौँडीहरू माथि जान्छ भोलि पर्सि, अनि यो सामानहरू हाम्रो स्टाफहरू सबै माथि जाने, माथि गएपछि त्यतै बनाउने, त्यतै ल्याउने, चौँडीहरू पनि माथि जान्छ, सामान पनि माथि नै लान्छ, स्टाफहरू पनि माथि नै जान्छ, वार्षिक 1 करोड जति हुन्छ।
केन्द्रका अनुसार चिज उत्पादनको आफ्नै विशिष्ट प्रविधि छ। सङ्कलन गरिएको दुधलाई प्रशोधन गरी पकाउने प्रक्रिया निकै लामो र झन्झटिलो हुन्छ। उत्पादन भएको करिब 2 महिनापछि मात्र चिज पूर्ण रूपमा स्वादिलो र उपभोग योग्य बन्ने गर्दछ।
प्रोसेस त धेरै लामो छ, अब दुध पकाउने, रेनेट कल्चर हाल्ने, अनि त्यसपछि जमाउने, कटिङ गर्ने, अनि पाकिसकेपछि झिकेर प्रेस गर्ने, अनि एक रात प्रेसिङ गरेपछि भोलिपल्ट झिकेर नुन पानीमा हाल्ने। तर यो त बनाइसकेपछि राम्रो टेस्ट आउने चाहिँ 2-2.5 महिनापछि हो।
हिमाली क्षेत्रमा मौसम अनुसार दुध उत्पादनमा ठूलो उतार चढाव आउने गर्दछ। केन्द्र प्रमुख तामाङका अनुसार मुख्य सिजन वैशाखदेखि कार्तिकसम्म हरियो घाँसको उपलब्धता र अनुकूल मौसमका कारण दुध उत्पादन बढी हुन्छ। सिजनको समयमा केन्द्रमा दैनिक 1,200 लिटरसम्म दुध सङ्कलन हुने गरेको तामाङको भनाइ छ। अफ सिजन मङ्सिरदेखि चैत्रमा जाडो मौसम र चरणको अभावका कारण यो अवधिमा दुध उत्पादन निकै कम हुने गर्दछ। गतलाङ चिज उत्पादन केन्द्र सञ्चालनमा आएपछि स्थानीय कृषकहरू निकै उत्साहित हुनु भएको छ। विगतमा दुध बिक्रीका लागि बजार नपाएर चिन्तित हुने कृषकहरू अहिले गाउँमै दुध बिक्री भएपछि व्यापक रूपमा पशुपालनतर्फ आकर्षित हुनु भएको छ।
खेती किसानमा अब चौरी पालेन त्यति चाहिँ 16-17 वर्ष भइसक्यो। 50,000 खर्च गर्नु पऱ्यो, पैसा आगो अर्को आउनु छैन, अनि जागिर छैन, अनि त्यसलाई चौरी पालेर अलिअलि खाने मात्रै, त्यो बच्चालाई अलिअलि खर्च गर्ने। चौरी 30 वटा छ, दाना अलिअलि दिने अनि चराउने, कहिले 20 लिटर हुन्छ, कहिले 15-16 लिटर हुन्छ, ब्याउने बेलामा बर्छ, सुके बेलामा घर अलि आने एक लीटर आधा लिटरसम आँच अभी नातीने एक महीना जी आँच वर्ष को चार लाखसम कमाइ
नेपाली याक चीजको माग धेरै रहेकोले माग धान्न नसकिएको केन्द्रको भनाइ छ। विगतमा याक चीज मुख्य गरी विदेशी पर्यटकहरूले बढी उपभोग गर्ने गरेका थिए, तर पछिल्लो समय नेपाली उपभोक्तामा पनि यसको प्रयोग र क्रेज निकै बढेको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले याक चीज उपभोग गरिरहेको तस्विर सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै बजारमा यसको व्यापक प्रचार प्रसार भएको छ। प्रधानमन्त्रीको उक्त तस्विर सार्वजनिक भएपछि स्वदेशी उपभोक्ताहरूमा पनि चीजप्रतिको चासो र माग वात्तै बढेको दुग्ध विकास संस्थानले जनाएको छ। नेपालमा सरकारी र निजी क्षेत्रबाट हिमाली जिल्लाहरू रसुवा, दोलखा, सोलखुम्बु, मनाङमा याक चीज उत्पादन हुँदै आएको छ। प्राङ्गारिक अथवा अर्ग्यानिक र स्वास्थ्यका लागि निकै फाइदाजनक मानिने भएकोले यो चीजको बजार देशभित्र र बाहिर विशेष गरी युरोप र अमेरिकामा समेत बलियो रहेको छ। यद्यपि हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर, चरण खर्कको अभाव र हिउँदको समयमा हुने न्यून उत्पादन अझै पनि मुख्य चुनौतीको रूपमा रहेका छन्। गतलाङ जस्ता केन्द्रहरूलाई थप आधुनिकीकरण गर्न सके र कृषकलाई हिउँदे घाँसको व्यवस्थापनमा सहयोग पुर्याउन सके नेपालको याक चीजले अन्तर्राष्ट्रिय बजारमा अझै ठूलो फड्को मार्न सक्ने निश्चित छ। कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा आयोजित कृषि तथा पशुपक्षी विकास क्षेत्रमा कार्यरत अधिकृत स्तर आधारभूत सेवाकालीन तालिम सफलताका साथ सम्पन्न भएको छ। गत चैत्र 22 गतेदेखि शुरू भएको तालिम 31 कार्यदिनसम्म सञ्चालन भई जेठ 5 गते समापन भएको हो। कर्मचारीहरूको कार्यक्षमता अभिवृद्धि गरी उहाँहरूको वृत्ति विकासमा सहयोग पुर्याउने उद्देश्यले यो तालिम सञ्चालन गरिएको थियो। तालिममा कृषि सेवाका राजपत्राङ्कृत तृतीय श्रेणी वा सो सरहका जम्मा 24 जना अधिकृतहरूको सहभागिता थियो। सहभागी मध्ये 23 जना संघीय निकायमा र 1 जना स्थानीय तहमा कार्यरत हुनुहुन्छ। तालिममा पशु विकास अधिकृत, खाद्य अनुसन्धान अधिकृत, बाली विकास अधिकृत, कृषि इन्जिनियर, माटो विज्ञ, पशु चिकित्सक, कृषि अर्थविज्ञ र बागवानी विकास अधिकृतहरूको उपस्थिति रहेको थियो। तालिम समापनको अवसरमा कृषि वन तथा पर्यावरण मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले यस प्रकारको सेवाकालीन तालिमले कर्मचारीको वृत्ति विकास मात्र नभई सेवा प्रभावलाई थप प्रभावकारी र नतिजामुखी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
डेलिभरीमा, अपरेसनमा, काममा जसले रेजिस्टेन्स क्रिएट गर्छ उसले फिट गरिरहन्छ, म चाहिँ राम्रो गरिरहेछु, उसले आफैलाई डिस्टर्ब गर्छ। तपाईँको सिस्टममा कहीँनिर रेजिस्टेन्स भने प्लिज
तालिमले सरकारी संयन्त्रमा नयाँ ऊर्जा थप्ने र प्राविधिक कर्मचारीलाई नीतिगत एवं प्रशासनिक ज्ञानमा थप निपुण बनाउने केन्द्रले जनाएको छ।
यो सर्वप्रथम यसले चाहिँ खालि हाम्रो विषयका हिसाबले भनौँ, हामी जानिरहेका विषय पनि होला कतिलाई, तर यो ड्राइभर्स ग्रुप भए पनि हाम्रो यो विषयका हिसाबले चाहिँ एकदम हामी स्पेसिफिक फोर टेक्निकल विषयमा त्यति प्रवेश गरेनौँ। हाम्रो ब्रोडर पोलिसीका कुरा, ब्रोडर यो क्रस कटिङ इस्युजहरूका कुराहरू र आफ्नो पर्सनालिटी डेभलपमेन्टमा फोकस गरे हुनाले मलाई लाग्छ त्यसबाट धेरै हदसम्म यहाँहरू सबै पर्सनली पनि बेनिफिटेड हुनुभएको छ, संस्थालाई पनि त्यसको बेनिफिट हुन्छ। आउँदो दिनमा यहाँले काम गर्दाखेरि जुन खालको नलेज स्किलहरू लिनुभएको छ त्यसले चाहिँ डेफिनेटली हाम्रो कामलाई चाहिँ गर्न त हामी सबैले डेलिभरी दिएको छौँ, तर कसरी त्यसलाई अझ बढी एफिसियन्टली गर्ने, कसरी बढी इफेक्टिभली गर्ने भन्ने कुरा चाहिँ यो ट्रेनिङले पक्कै पनि केही न केही नलेज र त्यो स्किल इम्पार्ट गरेकै छ भन्ने हामीले विश्वास गरेका छौँ।
31 दिन अवधिमा सहभागीहरूले प्रशासनिक कार्यविधि, सार्वजनिक प्रशासन, सुशासन र सेवा सञ्चालनका नियमहरू, कृषि तथा पशुपक्षी क्षेत्रका समसामयिक प्रविधि र चुनौतीहरू, कार्यक्षमता वृद्धि एवं आधुनिक प्रविधिको प्रयोगबारे ज्ञान हासिल गर्नुभयो।
यी तालिमहरूबाट चाहिँ हामीले चाहिँ यो प्रशासन कसरी सुधार गर्न सकिन्छ, अनि यो सुशासन हामीले कसरी चाहिँ हामीले सेवा प्रवाह गर्दा सुशासन कसरी काम गर्न सकिन्छ र हामीले चाहिँ हरेक दिन गर्नुपर्ने प्रशासनिक कामहरूमा चाहिँ इफिसियन्सी कसरी बढाउने, हाम्रो ट्रान्सपेरेन्सी कसरी बढाउने, हाम्रो अकाउन्टेबिलिटी कसरी बढाउने र यो सेवाग्राहीहरूलाई चाहिँ प्रदान गर्ने सेवामा चाहिँ सुधार कसरी गर्न सकिन्छ, अहिलेको नयाँ इनोभेसन एआईहरू, डिजिटल प्लेटफर्महरू कसरी प्रयोग गर्न सकिन्छ, यी विषयमा चाहिँ तालिम भए यो चाहिँ मलाई एकदमै राम्रो लाग्यो।
कार्यक्रमलाई केन्द्रका पशु विकास अधिकृत बलराम कृष्ण बन्जाले तालिम संयोजकको रूपमा कुशल व्यवस्थापन गर्नुभएको थियो। हवस् त, यसका साथै आजको लागि कृषि कार्यक्रम यति नै। कार्यक्रमबाट सहकर्मी काशीनाथ दवाडी र महोदत्त चापागाई बिदा हुन्छौँ। नमस्ते।